नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौ श्रेया नेपाल र रत्नावली शर्मा। आज 2078 साल माघ महिनाको 16 गते आइतबार माघ कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार जनवरी 30 तारीक सन् 2022 नेपाल सम्बत 1142।
सत्तारूढ़ पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले स्थानीय तहको निर्वाचन आगामी 2079 जेठभित्र गर्न सुझाव दिएको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले मुख्य खबर बनाएका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान र अपरान्ह गरी दुई चरणमा बसेको राजनैतिक संयन्त्रको बैठकले संविधानसँग बाँझिएका कानून संशोधन गरी आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सुझाव दिएको हो। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्ता साझेदार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले जेठभित्र निर्वाचन सम्पन्न गर्न सुझाव दिनुभएको बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार दुई चरणमा सम्पन्न पाँच दलीय उच्चस्तरीय राजनैतिक संयन्त्र, स्थानीय तह अथवा स्थानीय सरकारको निर्वाचन जेठभित्र गर्नका निमित्त प्रधानमन्त्रीज्यू मार्फत सरकारलाई सुझाव दिएको छ। संविधानसँग बाँझिएका कानूनलाई संशोधन गर्नुपर्ने भएकाले त्यसको तयारी गर्न बैठकले सरकारलाई सुझाव दिएको जानकारी मन्त्री कार्कीले दिनुभयो। यस अनुसार स्थानीय तह निर्वाचन ऐन 2073 र अन्य सान्दर्भिक कानून संशोधन गरिनेछन्। उहाँले 2074 तीन चरणमा स्थानीय तहको निर्वाचन भएको प्रसंग उल्लेख गर्दै 2074 असोज दुई गते भएको अन्तिम चरणको निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि गणना गर्ने सन्दर्भमा पनि छलफल भएको जानकारी दिनुभयो। यति हुँदाहुँदै पनि जेठभित्र चुनाव सम्पन्न हुने गरी आवश्यक गृह कार्य गर्न बैठकले सुझाव दिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, सरकारले संविधानसँग बाँझिएका कानूनलाई मिलाएर जेठभित्र स्थानीय सरकारको निर्वाचन सम्पन्न गर्नेछ। स्थानीय तह निर्वाचनका विषयमा सरकारले निर्वाचन आयोगसँग परामर्श गर्ने जानकारी मन्त्री कार्कीले दिनुभयो। उहाँका अनुसार निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले स्थानीय तहको निर्वाचन मिति तोक्नेछ। उहाँले भन्नुभयो, तीन चरणमा भएको निर्वाचन सन्दर्भमा पनि निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले मिति तोक्नेछ। एकै चरण वा सो भन्दा बढ़ी चरणमा निर्वाचन गर्ने भन्ने निर्णय आयोगसँगको परामर्शमा गरिने उहाँले उल्लेख गर्नुभयो। उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठकमा अन्य समसामयिक राजनैतिक विषयमा छलफल भए पनि मूल रूपमा स्थानीय तहकै विषयमा छलफल केन्द्रित भएको उहाँले बताउनुभयो। बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायण काजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो। त्यसै गरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेता झलनाथ खनाल र महासचिव बेदुराम भूषाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो। जेठभित्र स्थानीय निर्वाचन, निर्वाचन आयोगसँगको परामर्शमा मिति तोक्न सत्ता गठबन्धनको सुझाव, गोर्खापत्र दैनिकको मुख्य खबर हो।
चौतर्फी दबावपछि सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन आगामी जेठमै गर्न तयार भएको छ। दलीय नाफा घाटा हेरेर निर्वाचन सकेसम्म पर सार्न खोजेका नेताहरूमाथि राष्ट्रपति, निर्वाचन आयोग, कानून विज्ञ र नागरिक समाज मात्र होइन सत्तारूढ़ कांग्रेसभित्रैबाट दबाव थियो। निर्वाचन सार्ने यत्न असफल, जेठमै गर्ने तयारी शीर्षकमा कान्तिपुरले मुख्य समाचार छापेको छ। यता राजधानी दैनिकले स्थानीय तह निर्वाचन सत्ता गठबन्धन कसरी भयो युटर्न शीर्षकमा मुख्य खबर छापेको छ। जेठमै निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय, दुई चरणमा निर्वाचन गर्ने सहमति, निर्वाचन ऐन पनि संशोधन गर्ने निर्णय भन्दै राजधानी लेख्छ, सत्ता गठबन्धनमा आबद्ध पाँच दल स्थानीय तहको निर्वाचन जेठमा गर्न तयार भएका छन्। स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर निर्वाचन धकेल्ने तयारी अघि बढ्दै गर्दा विरोध हुन थालेपछि गठबन्धन आबद्ध दलहरू संविधानसँग बाँझिएका ऐन संशोधन गर्दै जेठमा स्थानीय तहको निर्वाचन गर्न तयार भएका हुन्। यसैबीच सरकारले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन आयोग पनि सरकारको निर्णयप्रति सकारात्मक बनेको छ। आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले समयमा नै स्थानीय तह निर्वाचन नहुने हो कि भन्ने संशयको लगभग अन्त्य भएको र आयोगले आन्तरिक परामर्श गरेर निर्वाचन बारे सरकारसँग छलफल गर्ने जानकारी दिनुभयो। राजधानी दैनिकले छापेको छ। यता तत्काल मिति नतोके आन्दोलन एमाले शीर्षकमा नागरिकले अग्र पृष्ठमा समाचार छापेको छ। नेकपा एमाले स्थानीय तहको निर्वाचन मिति सोमबारभित्रै घोषणा गर्न सरकारलाई अल्टिमेटम दिएको छ। पाँच दलीय सत्ता गठबन्धनले वैशाखमा गर्नुपर्ने स्थानीय तहको निर्वाचन पर सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै एमालेको मोर्चा संगठनले यस्तो अल्टिमेटम दिएको हो। मोर्चा संगठन संयन्त्रको शनिबार बसेको बैठकले सरकारले निर्वाचन मिति तोक्न आनाकानी गरेको भन्दै त्यस विरूद्ध देशव्यापी आन्दोलनमा जाने निर्णय पनि गरेको छ। नागरिकमा खबर छ।
फेरि धकिलियो प्रतिनिधि सभा बैठक। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठक माघ 26 गतेलाई सार्नु भएको छ। संघीय संसदका महासचिव डाक्टर भरतराज गौतमले शनिबार यसमा कोविड 19 संक्रमणको जोखिम यथावत रहेको कारण दर्शाउनु भएको छ। यसअघि आइतबारका लागि बैठक तय भएको थियो। प्रतिनिधि सभाको बैठक कोविड 19 संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बस्न नसक्ने भएकाले महासचिव डाक्टर गौतम द्वारा जारी सूचनामा लेखिएको छ। प्रतिनिधि सभा नियमावली 2075 नियम 6 उपनियम 3 बमोजिम सम्माननीय सभामुखज्यूले मिति 2078 साल माघ 26 गते बुधबार दिनको 1 बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको बेहोरामा सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यसअघि गत पुस 7 गते बैठक बसेको थियो। त्यसबेला पुस 18 गते अर्को बैठक बस्ने भनिएको थियो तर सभामुख सापकोटाले विशेष कारण दर्शाएर बैठक सूचना मार्फत पुस 22 धकेली दिनुभएको थियो। अन्नपूर्ण पोस्टले छापेको छ।
बागमती प्रदेश सरकार संघसंघको साझा अधिकार सूचीमा रहेको निजामती सेवा सम्बन्धी ऐन निर्माणमा जुटेको छ। यो प्रसंगलाई कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। केन्द्रले कानून नबनाएपछि प्रदेश आफै अग्रसर शीर्षकमा कान्तिपुर अगाडि लेख्छ। साझा अधिकार सूचीका कानून निर्माणमा संघीय सरकारले चासो नदिएपछि बागमती प्रदेश सरकार आफै अग्रसर भएको हो। प्रदेश सरकारले यसअघि पनि प्रदेश प्रहरी ऐन तयार गरेको थियो। संविधान अनुसार संघ र प्रदेश सरकारको साझा अधिकारमा पर्ने ऐन नबाजिने गरी बनाउनु वर्ष संघले काम नगरेपछि प्रदेशले पछि बन्ने संघीय कानूनसँग बाजिए संशोधन गर्ने गरी कानून निर्माण गर्न लागेको हो। अहिले प्रदेश सरकार निजामती ऐनको अभावमा कर्मचारी भर्ना गर्न नपाउँदा कर्मचारीको अभाव छ। संघीय सदनमा लामो समयदेखि निजामती सेवा सम्बन्धी विधेयक विचाराधीन छ। संविधान अनुसार साझा अधिकार सूचीका 25 ऐन संघले निर्माण गरेपछि मात्र प्रदेश तहमा बन्न सक्ने अवस्था छ तर संघले ती ऐन निर्माणमा चासो दिएको छैन। कानून अभावले प्रदेशलाई काम समस्या देखिएको छ। केन्द्रले कानून नबनाएपछि प्रदेश आफै अग्रसर कान्तिपुरले छापेको छ।
कोरोना संक्रमणको पहिलो लहर चलेकै बेला सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा सञ्चालन गर्न प्रक्रिया थालिएको थियो। 2077 असोजसम्म पहाड़ी जिल्लाका अस्पतालहरूमा भेन्टिलेटर जडान गरिए तर कोरोनाको तेस्रो लहर तीव्र रूपमा फैलिरहँदा पनि डडेलधुरा बाहेक 6 पहाड़ी जिल्लाका अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा सञ्चालन हुन सकेको छैन। पहिलो र दोस्रो लहरको कोरोना संक्रमण व्यापक रूपमा फैलिएसँगै जडान गरिएका भेन्टिलेटर सहितका आईसीयू बेड जनशक्ति अभावमा सञ्चालन हुन नसकेको अस्पतालहरूले बताएका छन्। सुदूरपश्चिमका डोटी बझाङ बाजुरा अछाम बैतडीका अस्पतालमा जडित भेन्टिलेटर सञ्चालनमा आउन नसकेर थन्किएका हुन्। नयाँ भेरिएन्ट सहितको तेस्रो लहर व्यापक रूपमा फैलिरहेका बेला आईसीयू र भेन्टिलेटर सञ्चालन नहुँदा पहाड़ी 6 जिल्लाका संक्रमितलाई समस्या भएको छ। अक्सिजन अभाव भएर आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने बिरामीले सास्ती खेप्नु परेको छ। अस्पतालमा भेन्टिलेटर सुविधा नभएपछि उपचारका लागि संक्रमितलाई अन्यत्र लैजानुपर्ने बाध्यता भएको स्थानीयले बताएका छन्। कोरोना संक्रमणको दोस्रो लहरका बेला आईसीयू र भेन्टिलेटरको अभावमा धेरैले ज्यान गुमाएका थिए। पहाड़ी जिल्लाका अस्पतालमा आईसीयू र भेन्टिलेटर नहुँदा अन्यत्र उपचारका लागि लैजाने क्रममा धेरैको बाटोमै ज्यान गएको थियो। जनशक्ति नहुँदा थन्किए भेन्टिलेटर समस्यामा संक्रमित नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ।
ओमिक्रोन भेरिएन्टका कारण निम्तिएको कोरोनाको तेस्रो छालमा संक्रमण अनपेक्षित रूपमा बढ़े पनि बिरामी अस्पताल भर्ना र क्रिटिकल केयरमा पुग्ने अवस्था भने दोस्रो छालको तुलनामा नगर्ने देखिएको छ। शनिबार 87,329 सक्रिय संक्रमित हुँदा देशभर 333 क्रिटिकल केयरमा रहेको सरकारी तथ्याङ्क रहेको छ। कोरोना तेस्रो छालको एक महिना 87,329 सक्रिय संक्रमित 333 क्रिटिकल केयरमा शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। यसैबीच सरकारले 5 देखि 11 वर्ष उमेर समूहका बाल बालिकालाई पनि कोरोना भाइरस विरूद्धको खोप लगाउने तयारी गरेको छ। त्यसका लागि उक्त उमेर समूहका बाल बालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रिया समेत अगाडि बढ़ाएको छ। कोरोना संक्रमणको उच्च जोखिममा बाल बालिका पनि पर्ने भएकाले सरकारले 11 वर्षसम्मका बाल बालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया शुरू गरेको हो। हाल 11 देखि 18 वर्षसम्मका बाल बालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ। 5 वर्षभन्दा माथिका बाल बालिका पनि विद्यालय जाने र त्यहाँ भीड़भाड़ हुने भएकाले कोरोना संक्रमणको उच्च जोखिममा छन्। थप फाइजर खोप ल्याउने सरकारको तयारी गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ।
तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। नयाँ पत्रिका दैनिकले विकास मन्त्रालय नै पूँजीगत खर्चमा कमजोर शीर्षकमा मुख्य खबर बनाएको छ। चालू आर्थिक वर्षमा पूँजीगत खर्चको हिसाबले विकास मन्त्रालय नै कमजोर देखिएका छन्। अर्थ मन्त्रालयले बजेट विनियोजन गरे पनि खर्चमा भने अन्य निकाय विशेष गरी विकास मन्त्रालयको भर पर्नुपर्छ। तर भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिंचाई, शहरी विकास, खानेपानी लगायतका मन्त्रालयले 6 महिनाको अवधिमा करिब 15% मात्रै पूँजीगत खर्च गरेपछि समग्र खर्च कमजोर देखिएको छ। आर्थिक वर्षको आधा अवधिमा 40% खर्च भइसक्नु पर्ने हो, तर 15 मन्त्रालय तथा निकायको पूँजीगत खर्च 15% पनि पुग्न सकेको छैन। सबैभन्दा धेरै पूँजीगत बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयले जम्मा 15% मात्रै खर्च गरेको छ। यो मन्त्रालयमा 1,46 अर्ब पूँजीगत बजेट छ, तर खर्च जम्मा 22 अर्ब मात्रै भएको छ। सरकारी लक्ष्य अनुसार 40% पूँजीगत खर्च गरिसक्नुपर्ने समयमा 13.5% मात्रै खर्च, 14 मन्त्रालयको पूँजीगत खर्च 15% भन्दा कम, 8 मन्त्रालयले 10% पनि पुर्याउन सकेनन्। विकास मन्त्रालय नै पूँजीगत खर्चमा कमजोर नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकावासीलाई आगामी चैत मसान्तभित्र मेलम्चीको पानी वितरण गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। मन्त्री चौधरीले मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत मेलम्ची खानेपानी आयोजना प्राकृतिक विपद जोखिमयुक्त क्षेत्रमा रहेकाले आयोजनाको हेडवर्क्स लगायतका संरचनाको गुणस्तरीय निर्माण गर्न समेत ठेकेदार कम्पनी र मेलम्ची खानेपानी विकास समितिका कर्मचारीलाई निर्देशन दिनुभयो। गत असारे गते आएको बाढ़ी पहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण चिनिया निर्माण कम्पनी सिनो हाइड्रोले शुरू गरिसकेको छ। मेलम्चीको पानी चैत मसान्तभित्र ल्याउन निर्देशन गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ।
अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। राजधानी दैनिकले हस्तक्षेपले कमजोर बनेको प्रशासन शीर्षकमा सम्पादकीय बनाएको छ। कर्मचारीभित्र एउटा यस्तो सशक्त गिरोह छ कि त्यो गिरोह जुनसुकै राजनैतिक दल सत्तामा आए पनि सधैँ उनीहरूकै हाली मुहाली देखिने गरेको छ। कहिले कुन नेता शक्तिशाली बन्छ त्यही नेतालाई समाउन सक्ने मौसमी छवि बनाएका कथित राष्ट्र सेवकहरूले नै राजनैतिक नेतृत्वलाई भ्रष्ट र नैतिकहीन बनाइरहेका छन् भन्दा अत्युक्ति नहोला, राजधानी दैनिकले सम्पादकीय बनाएको छ। यता गोर्खापत्र दैनिकमा कटवाल संचारको विशिष्टता शीर्षकमा सम्पादकीय छापिएको छ। अमेरिकी समाजले आधुनिक संसारमा व्यापक रूपमा अगाडि बढ़े पनि हुलाक पद्धतिलाई प्रभावकारी रूपमा कायम राखेको छ। नेपालको बाँकी रहेको कटुवाल प्रथालाई अग्लो स्थानमा गराउने नबनाई संचारका साधन उपलब्ध गराउँदै त्यसलाई समयानुकूल गर्दा अझ राम्रो हुन सक्नेछ गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। यता कान्तिपुर दैनिकमा सरकारी अस्पतालका फार्मेसीको सेवा सुधार शीर्षकमा सम्पादकीय छापिएको छ। मुख्य कुरा त स्वास्थ्य मन्त्रालयले पनि यो विषयमा टुलुटुली हेरेर बस्न मिल्दैन। अस्पतालहरू निर्देशिका बमोजिम चले नचलेको अनुगमन गर्ने र त्यस अनुसार चल्न बाध्य तुल्याउने दायित्व मन्त्रालयको हो। मन्त्रालयले अस्पतालहरूलाई उत्तरदायी बनाएर औषधि सम्पन्न फार्मेसी सञ्चालन गर्न लगाउनुपर्छ र यसका निम्ति पूर्वाधार एवं जनशक्ति लगायतका केही गाँठाहरू फुकाउनु पर्नेछ भने त्यसमा पनि सहजीकरण गर्नुपर्छ। कान्तिपुर दैनिकमा छापिएको सम्पादकीय हो यो। यता अन्नपूर्ण पोस्टमा मुख्यमन्त्री मन्त्रीलाई के नियम लाग्दैन शीर्षकमा सम्पादकीय छापिएको छ भने नागरिक दैनिकले दलाल पुँजीवादको दलदल शीर्षकमा सम्पादकीय बनाएको छ। कारोबार दैनिकमा बढ़दो लगानी प्रतिबद्धतालाई सहजीकरण गरौं शीर्षकमा सम्पादकीय छापिएको छ। चालू आर्थिक वर्षको पुछसम्ममा उद्योग विभागमा दर्ता भएका सम्पूर्ण उद्योगले 24.70 अर्ब रूपियाँ लगानी प्रतिबद्धता जनाएका छन्। कारोबार दैनिकमा सम्पादकीय छापिएको छ।
पत्र पत्रिकामा प्रकाशित सम्पादकीय पछि अब अन्य प्रसंगहरू छोटकरीमा। सर्वोच्च अदालतले 9 वर्ष अघि पक्राउ परेका 2 भारतीय नागरिकलाई लागू औषध प्रयोग गरेर फसाइएको ठहर गर्दै अनुसन्धानमा खटिएका प्रहरीमाथि अनुसन्धान गर्न निर्देशनात्मक आदेश जारी गरेको प्रसंगलाई आजको राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। लैनचौर स्थित शहीद पार्कमा ठड्याइएको कलश सहितको स्मारकमा लेखिएको छ, शहीद स्मारक नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बेला बेलामा बलिदान भएका ती वीर शहीदहरूको सम्झनामा 1958 एडी विक्रमसम्म 2015 नेपालसम्म 1078 स्मारकमा यस्तो लेखिएको भए पनि पार्क संरक्षणमा देखिएको उदासीनताले शहीदको सपना र बलिदानको राज्यबाट उचित कदर हुन नसकेको आभास हुन्छ। शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क गोर्खापत्र दैनिकले प्रसंग छापेको छ। गोर्खापत्र दैनिककै अग्रपृष्ठमा मेलम्चीको पानी चैत मसान्तभित्र ल्याउन निर्देशन शीर्षकमा खबर छापिएको छ।
भुक्तानी गर्न बाँकी कोरोना बीमा रकममा कम्पनीहरूले थप दायित्व गर्ने गरी विकल्प पेश गर्न अर्थ मन्त्रालयले बीमा समितिलाई पुनः निर्देशन दिएको छ। बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले थप के कति दायित्व वहन गर्न सक्छन् निर्क्यूल गरेर भुक्तानी विकल्प पेश गर्न अर्थ मन्त्रालयले पत्र पठाएर समितिलाई निर्देशन दिएको हो। सरकारले भुक्तानी गर्न बाँकी रकम धेरै भएकाले केही हिस्सा कम्पनीहरूले पनि बेहोर्ने गरी विकल्प पेश गर्न बीमा समितिलाई भनिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ। कोरोना बीमा भुक्तानीको विकल्प दिन समितिलाई अर्थको निर्देशन कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा खबर छ।
सरकारले उखु किसानलाई अनुदान बापतको 76.5 करोड़ रूपियाँ भन्दा बढ़ी वितरण गरेको छ। 8 जिल्लाका किसानको खातामा सरकारले 76.61,22,294 रूपियाँ भुक्तानी गरेको हो। उखु क्रसिङ गरेका चिनी उद्योगबाट प्राप्त तथ्याङ्कका आधारमा किसानको खातामा सरकारले अनुदान बापत भुक्तानी गर्नुपर्ने प्रति क्विन्टल 65.20 रूपियाँका दरले रकम जम्मा गरिएको कृषि मन्त्रालयले जानकारी दिएको छ। गत वर्ष उखु किसानलाई अनुदान दिनका लागि 84 करोड़ रूपियाँ बजेट विनियोजन भएको थियो। उखु किसानलाई 76.5 करोड़ अनुदान कारोबार दैनिकले छापेको छ।
सरकारले जलविद्युत आयोजनाको सर्वेक्षण र उत्पादन अनुमति पत्र रोकेको आरोप निजी क्षेत्रले लगाइरहेका बेला विद्युत विकास विभागले भने प्रवर्धकहरूलाई धमाधम यस्तो अनुमति पत्र जारी गरिरहेको देखिएको छ। विभागका अनुसार गत साउन यता मात्रै सर्वेक्षणतर्फ 14 र निर्माणतर्फ 12 जलविद्युत आयोजनालाई अनुमति दिएको छ। पीपीए रोकेर जलविद्युत आयोजनालाई सर्वेक्षण र उत्पादन अनुमति पत्र कान्तिपुरमा खबर छ।
लामो समयदेखि प्लाइवुडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालीले एक वर्षमा मात्रै 25 करोड़ रूपियाँ भन्दा बढ़ी राजस्व छली गरेको प्रमाण फेला परेको छ। राजस्व छली प्रकरणमा सो प्रालीलाई 50 करोड़ रूपियाँ जरिमाना हुनुका साथै त्यसका संचालकहरूलाई 5 वर्षसम्म जेल सजाय हुन सक्ने देखिएको छ। भगवती लेमिनेट्स प्रालीले आर्थिक वर्ष 2077-78 एक वर्षको अवधिमा मात्रै नक्कली बिल कच्चा बिल मार्फत 80 करोड़ रूपियाँ बढ़ीको कारोबार गरे थियो। कच्चा बिल मार्फत कारोबार गर्दा भगवती लेमिनेट्सले सरकारलाई कम्तीमा पनि 25 करोड़ रूपियाँ राजस्व छली गरेको प्रमाण फेला परेका छन्। भगवती लेमिनेट्स 25 करोड़ राजस्व छली प्रकरण, संचालकलाई 50 करोड़ जरिमाना र 5 वर्ष जेल हुन सक्ने राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
र इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनौट भएका मध्ये 219 युवा त्यहाँ पुगेका छन्। विभागका निर्देशक एवं इजरायल रोजगारी व्यवस्थापनका संयोजक श्री चन्द्र शाहले नेपाल स्थित इजरायल दूतावासले जारी गरेको भिसाका आधारमा क्रमशः उडान हुने बताउनुभयो। इजरायलको उडान एक साता सर्यो, कारोबारले खबर छापेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै रत्नावली शर्मा र श्रीया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।